यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठका अवसरमा पूजा आराधना। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको 17 किलोमा भएको सवारी दुर्घटनामा 5 जनाको मृत्यु। त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक 10 घण्टा उडान बन्द हुने। आगामी मक्सिर 16 गते हुने उपनिर्वाचनका लागि दलहरू उम्मेद्वार चयनसँगै चुनावी रणनीति बनाउँदै र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पद्वारा आफ्नो मुख्य प्रचारकलाई व्हाइट हाउसको प्रमुख पदमा नियुक्त।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न भएको छ। 4 दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ सम्पन्न भएको हो। पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाइने गरिन्छ। तराई मधेसका जिल्लामा मनाइने छठ पर्व पछिल्लो समय राजधानी काठमाडौँ सहित पहाड़ी जिल्लामा समेत विस्तार भएको छ। काठमाडौँका पोखरी, नदी तथा तलाउमा उल्लासपूर्वक छठ घाटमा श्रद्धालु भक्तजनको भीड़ लागेको थियो। यसैबीच छठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल हिजो साँझ पशुपति क्षेत्र स्थित गुह्यश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिनुभएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीको गुह्यश्वरी र कमल पोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रहेको छ। राष्ट्रपति पौडेललाई गुह्यश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो। नारायणगढ़ मुगलिन सड़क खण्डको 17 किलो भन्ने ठाउँमा बस र माइक्रो बस ठोकिँदा 5 जनाको मृत्यु भएको छ। आज बिहान 3 बजेतिर भएको दुर्घटनामा परि मृत्यु हुनेमा सबै माइक्रो बसमा सवार यात्रुहरू रहेको प्रहरीले जनाएको छ। मृतकको शनाखत भइसकेको छैन। दुर्घटनामा 6 जना घाइते भएका छन्। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईए आजदेखि करिब 5 महिना दैनिक 10 घण्टा उडान बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ज्ञानका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक 10 घण्टा उडान बन्द गरी विस्तारको काम गर्न लागि हो। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण पश्चिमतर्फ समानन्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोन लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न 15 अर्ब रूपियाँ खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति 10 बजेदेखि बिहान 8 बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान 6 बजेदेखि राति 2 बजेसम्म सञ्चालन हुँदै आएको थियो। आयोजनाका प्रमुख दिपेन्द्र श्रेष्ठले टीआईएको धावन मार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागि बताउनुभयो। उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनी उडान बन्द गरिएको बताउनुभयो। नेपालमा हाल 3 अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको 74 वर्षपछि भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्। आगामी मक्सिर 16 गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समितिका प्रमुख 2, गाउँपालिकाका अध्यक्ष 2, उपाध्यक्ष 4, नगरपालिकाका प्रमुख 1, उपप्रमुख 1 र वडाध्यक्ष 34 गरी जम्मा 44 पदका लागि निर्वाचन हुने निर्वाचन आयोगका सूचना अधिकृत सुमन घिमरेले जानकारी दिनुभयो। उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै उपनिर्वाचनको सरगर्मी समेत बढ़दै गएको छ। राजनैतिक दलहरू उम्मेद्वार चयनसँगै चुनावी रणनीति बनाउन व्यस्त छन्। उपनिर्वाचनका लागि मंगसिर 2 गते उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। आयोगले उम्मेद्वारको मनोनयन दर्ताका लागि उपनिर्वाचन हुने स्थानीय तह र ओडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको जनाएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका 8 दोबान स्थित नेपाली सेनाको सड़क निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एकजनाको करेन्ट लागेर मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। क्याम्पभित्र कार्यरत रहेका बेला संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डणेलधुराको गन्यापधुरा गाउँपालिका 1 निवासी 29 वर्षीय लेस नायक पदम बहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। घाइते 2 जनालाई उपचारका लागि हेलिकप्टर मार्फत आर्मी अस्पताल छाउनी ल्याइएको छ। शिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 फेदी स्थित पिपिङका 58 वर्षीय जगत प्रसाद राईको मृत्यु भएको छ। फेदीको हाते ढुङ्गा जंगलमा शिकार खेल्न सँगै गएका स्थानीय 25 वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगत प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृग भनेर आफूले हानेको गोली लागेर साथीको घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी लक्ष्मण साम्पाङले जानकारी दिनुभयो। घटना लगत्तै आफूले प्रहार गरेको बन्दुक छोडेर भागेका चेतनलाई प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताउनुभयो। घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। उहाँका अनुसार चेतनले प्रहरी समक्ष आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। लाङथाङको लिरुङ इलाकामा हराइरहेका एकजना विदेशी पर्यटक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा 2 हप्ता अगाडिदेखि हराइरहेका 34 वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुरकालाई तेस्रो पटकको हवाई खोज उद्धारबाट फेला पारिएको हो। समुद्र सतहबाट 1,700 मिटरको उचाइमा रहेको लिरुङ हिमाल क्षेत्रको करिब 30 मिटरको गहिरो खोजमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो। ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल राखिएको छ। उनीसँगै गएका चेक रिपब्लिकका मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए। दिगो शान्ति र विश्व कल्याणको कामना गर्दै अतिरुद्र विश्व कल्याण विराट महायज्ञ 2081 हिजोदेखि शुरू भएको छ। नेपाल महर्षि वैदिक फाउण्डेशनद्वारा आयोजित महायज्ञ नेपाली कर्ताकै सहयोगबाट काठमाडौँको भिरकुटी मण्डपमा सञ्चालन भएको छ। महायज्ञ भावाती ध्यान एवं सिद्धि साधक 1111 आचार्य तथा बटुक पण्डितबाट शुरू भएको हो। यसरी नेपालमा पहिलो अतिरुद्र विश्व कल्याण विराट महायज्ञ आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिनुभयो। फाउण्डेशनले 2070 देशभरका करिब 100 वैदिक गुरूकुलमा भावाती ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ। महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा 108 शंख घण्ट सहित हिजो शोभायात्रा गरिएको थियो। महायज्ञकै दौरानमा 3 दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि शुरू हुँदैछ। महासम्मेलनमा युरोप अमेरिका लगायत देशबाट 70 भन्दा बढ़ी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्क्याल लामाले बौद्ध मार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको छ। भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम एसियन बुद्धिष्ट समिट 2024 सम्बोधन गर्नुहुँदै उपाध्यक्ष डाक्टर लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्ध मार्गी विद्वानहरूको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताउनुभयो। उहाँले बुद्धका शान्ति र सहिष्णुता एवं सत्य सम्बन्धी सन्देशहरू संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। सम्मेलनमा नेपालसहित एसियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्ध मार्गीहरूको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ। झापाको बिर्तामोड नगरपालिकामा गए राती आग लागी हुँदा 10 लाख रूपियाँ बराबरको क्षति भएको छ। बिर्तामोड 8 प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आग लागि हुँदा झण्डै 10 लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। आग लागिबाट एउटा स्कूटर समेत जलेको छ। आगो निभाउने क्रममा सो स्थानका मोहन तिमेल सेना सामान्य घाइते हुनुभएको छ। नेपाली कंग्रेसको मेची महाकाली युवा संकल्प यात्रा आजबाट शुरू हुँदैछ। यात्रा झापाको काँकडभिट्टाबाट शुरू हुनेछ। यो यात्रा इटहरी, लाहान, जनकपुर, लालबन्दी, वीरगंज, भरतपुर, लमही, वीरेन्द्रनगर, कुहलपुर हुँदै मक्सिर 4 गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्र जंगसाईले जानकारी दिनुभयो। यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कंग्रेसको अपेक्षा रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जीतपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वाशिङटनमा सम्बोधनका क्रममा आफ्ना समर्थकलाई निराशा नहुन र आफ्नो हारपछि पनि लड़िरहन आग्रह गर्नुभयो। हार्वर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले आफूले निर्वाचन परिणामलाई स्वीकार गरे पनि निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड़किलो दुष्प्रचारलाई कहिल्यै नस्वीकार्ने बताउनुभयो। अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतराको संज्ञा दिनुभएकी ह्यारिसले ट्रम्पलाई फोनबाट बधाई पनि दिनुभएको बताइएको छ। व्हाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन 78 वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा 2 पटक महाअभियोग र आफ्ना पूर्व चीफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जीत हासिल गर्नुभयो। एक्जिट पोलले मतदाताको मुख्य चासो कोविड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढ़ेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो। ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गर्नुभएको थियो तर सीएनएनको एक्जिट पोलले उहाँलाई केवल 8 अंकको जनसांख्यिकीय अग्रता दिएको थियो। यो बाइडेनले 4 वर्ष अघि प्राप्त गरेको भन्दा लगभग आधा हो। यसैबीच राष्ट्रपति निर्वाचित ट्रम्पले व्हाइट हाउसको प्रमुख नियुक्त गर्नुभएको छ। आफ्नो निर्वाचनको प्रमुख प्रचारकका रूपमा कार्य गर्नुभएकी सुजी वाइल्सलाई उहाँले नियुक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा पछिल्लो आक्रमणमा 100 भन्दा बढ़ीको मृत्यु भएको जनाइएको छ। इजरायलले लेबनानको पूर्वी क्षेत्रहरूमा पनि व्यापक आक्रमण गर्नुका साथै बेरूतमा गरेको आक्रमणमा 53 जनाले ज्यान गुमाएका छन्। इजरायलले गत 1 वर्षदेखि गाजामा जारी राखेको नरसंहारमा परि 43,390 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 1,23,000 भन्दा बढ़ी घाइते भएका छन्। इजरायली आक्रमणकै कारण लेबनानले आफ्ना 3,050 जना नागरिक गुमाइसकेको छ। यसैबीच गाजामा 5 लाख भन्दा बढ़ी बालबालिकालाई पोलियो विरूद्धको खोप लगाइएको छ। जारी युद्धको बावजूद गाजामा पोलियो खोप अभियान पूरा भएको हो। अभियान अन्तर्गत 5 लाख भन्दा बढ़ी प्यालेस्टाइनी बालबालिकाहरूलाई खोप लगाइएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै 16 वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनु भएको छ। प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उल्लंघन गरेमा जरिवानाको सामना गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ। अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो। प्रधानमन्त्री अल्बानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्वपूर्ण र आमा बाबासँग बिताउनु पर्ने उमेर भएको प्रश्न पार्नुभयो। फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेश गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन्। फ्रान्सले यसअघि नै सन् 2023 कानून पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा 15 वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली बजारमा बिहिबार एकै दिन छाप भएको सुनको भाव प्रति तोला 4,000 रुपियाँले घटेको छ। बिहिबार सुन प्रति तोला 1,64,500 रुपियाँमा कारोबार भएको छ। बुधबार भने सुन प्रति तोला 1,68,500 रुपियाँमा कारोबार भएको थियो। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगतै अमेरिकी बजारमा डलरको भाव बढ्दा सुनको भाव घट्न गएका कारण नेपाली बजारमा पनि सुनको भाव घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव एकै दिन 3.2% हाराहारीमा घटेको छ। बुधबार शुरूआती कारोबारमा प्रति अंश 2,745 अमेरिकी डलर रहेको सुन बिहिबार 2,657 सम्म झरेको थियो। वायुसेवा संचालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर उन्नतिको कार्य तदारुकताका साथ निर्धारित समयमै सम्पन्न गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गरी विमानस्थल स्तर उन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सम्बन्धित निकायको ध्यान आकर्षण गराइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले 1 कार्तिक 23 गतेदेखि करिब 5 महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने भएको छ, जसका कारण साबिकको उडान समय घटाई बेलुका 10 बजेदेखि बिहान 8 बजेसम्म विमानस्थल बन्द गर्ने नोटिस टू एयरम्यान नोटाम जारी भएको छ। विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायु सेवा कम्पनीको करिब 30% उडान समेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माण पश्चात सदस्य वायु सेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका जहाज आवत जावत तथा ट्राफिकमा समेत दीर्घकालीन रूपमा सहज सरल र सुविधा युक्त हुने संघले विश्वास गरेको छ। नेपाल एयरलाइन्सको जहाजले भैरवबाट दुबई उडान गर्ने भएको छ। वायु सेवा निगमले जारी गरेको उडान तालिका अनुसार काठमाडौँ भैरवा दुबई उडान गर्न लागेको हो। काठमाडौँबाट भैरवा राति 9:35 उडान गरी भैरवामा 10:25 अवतरण गरेर यात्रु चढाएर दुबई तर्फ उडान गर्ने तालिका रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने भएसँगै 30% उडान कटौती गरेको छ। प्राधिकरणले भैरवा वा पोखराबाट अन्तर्राष्ट्रिय उडान थप गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई आग्रह गरेको छ। अहिलेसम्म भैरवाबाट नेपाल एयरलाइन्स, थाई एयर एसिया, फ्लाइ दुबई, जजिरा एयरले उडान गर्ने तयारी गरेका छन्। संयुक्त अधिराज्य बेलायतमा विश्वकै ठूलो पर्यटन मेला मानिने वर्ल्ड ट्राभल मार्केट मार्फत नेपालको पर्यटन प्रवर्धन गरिएको छ। नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीको सहभागितामा भएको मेलामा नेपालका पर्यटन गन्तव्यबारे विश्वभर प्रचार प्रसार गरिएको छ। साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा रहेको नेपालले लन्डनमा आयोजना गरेको वर्ल्ड ट्राभल मार्केटमा 1 कार्तिक 20 देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको पर्यटन बोर्डले विज्ञप्ति मार्फत जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस वर्षको पहिलो चार्टर फ्लाइट उडान भएको छ। यस वर्षको पहिलो चार्टर फ्लाइट एयर बस 319 नम्बरको विमान चाइनाको कुनमिङ शहरबाट बिहिबार सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जसोदा सुवेदीले बताउनुभयो। दिउँसो 2 बजे पोखरामा अवतरण गरेको उक्त विमान 3:40 बजे रित्तै काठमाडौँतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो। नवलप्रासीको मध्यबिन्दु नगरपालिकाले फोहोरको व्यवस्थापन सँगै जैविक मल उत्पादन गरी बिक्री गर्न शुरू गरेको छ। पालिकाले संकलित फोहोर मध्ये कुइने फोहोरबाट जैविक मल उत्पादन गरी बिक्री शुरू गरेको जनाएको छ। त्यहाँ स्थित केन्द्रबाट फोहोर व्यवस्थापन सँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको जैविक मल बिक्री शुरू गरेको नगरपालिकाका इन्जिनियर विवेक पोखरेलले बताउनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
नेपालले आईसीसी महिला यु 19 विश्वकपको एसिया छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहिबार भएको खेलमा नेपालले कुवेतलाई 108 रनले पराजित गरेको हो। नेपालले दिएको 130 रनको लक्ष्य पछ्याएको कुवेतले 13 ओभरमा सबै विकेट गुमाउँदै 22 रन मात्रै बनाउन सक्यो। जितसँगै नेपालले दुई खेलबाट 4 अङ्क पुर्याएको छ। पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 67 रनले पराजित गरेको थियो। नेपालले अब शनिबार घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईसँग खेल्दै पहिलो चरणको खेल सकाउनेछ। त्यसपछि दोस्रो चरणमा यिनै टोलीलाई चुनौती पेश गर्नेछ। शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा खेल्नेछन् र विजेताले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा स्थान बनाउनेछन्। युएई छनौटमा साबिकको विजेता टोली हो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा कुवेतकी ओपनर जेफा जिलियानी बाहेक अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बटाउन सकेनन्। 17 बलमा खेलेकी उनले दुई चौका सहित 12 रन बनाएकी थिइन्। नेपालकी रचना कुमार चौधरी र सीमा केसीले समान दुई विकेट लिइन्। पूजा महतो, करिश्मा गुरुङ र मनिषा कुमारी उपाध्यायको नाममा समान एक विकेट रह्यो। त्यसअघि अजमनमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाउँदै 130 रन बनाएको थियो। नेपालकी कप्तान पूजाले सर्वाधिक 34 रन बनाए। 38 बल खेलेकी उनले 4 चौका प्रहार गरिन्। ओपनर साना परवीन 25, जोसेनी मोरासेन 23 र अलिसा कुमारी यादव 15 रनमा आउट भइन्। अन्यको प्रदर्शन राम्रो हुन सकेन। कुवेतकी इक्वाल फेलिगरले सर्वाधिक 2 विकेट लिइन्। जेफा र अमिसा रामको नाममा समान एक विकेट रह्यो। करिब दुई महिनाको क्यानाडा र अमेरिका भ्रमण सकाएर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य जीवाकर घले लगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। अमेरिका र क्यानाडामा नेपाली टोलीले दुईवटा त्रिकोणात्मक एक दिवसीय सिरिज, एक त्रिकोणात्मक टी20 सिरिज तथा अमेरिकासँग 3 टी20 आई सिरिज खेलेको थियो। अमेरिकामा सम्पन्न आईसीसी विश्वकप लिग 2 खेलमा नेपालले 3 अङ्क जोड्न सफल भएको थियो। नेपाल स्कटल्याण्डलाई एक खेलमा हराउँदा अर्को खेल वर्षाका कारण 1-1 अङ्क बाँडेको थियो। अमेरिकासँग भने 2 खेलमै पराजय भइरहेको थियो।
अझै बम अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:20 भयो भने सूर्यास्त भरे साँझ 5:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठका अवसरमा पूजा आराधना। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितौनको 17 किलोमा भएको सवारी दुर्घटनामा 5 जनाको मृत्यु। त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक 10 घण्टा उडान बन्द हुने। आगामी मक्सिर 16 गते हुने उपनिर्वाचनका लागि दलहरू उम्मेद्वार चयनसँगै चुनावी रणनीति बनाउँदै र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पद्वारा आफ्नो मुख्य प्रचारकलाई व्हाइट हाउसको प्रमुख पदमा नियुक्त। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।